नमस्कार, म दिपा तिमल सिन्हा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको कुल जनसंख्या 2,91,64,578, प्रारम्भिक तथ्याङ्क भन्दा 27,902 घट्यो। मिटर ब्याजी पीड़ितको समस्या समाधान गर्न सरकारको पहल, घर फर्किन आग्रह, कानून नबन्दासम्म नफर्किने पीड़ितको अडान। आगलागीका घटना वर्षेनी बढ्दै 10 वर्षमा 769 जनाले ज्यान गुमाए। फ्रान्समा नयाँ पेन्सन योजना विरूद्ध लाखौं मानिस सड़कमा, 80 जना पक्राउ। र मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानामालाई हरायो, मेस्सीको 800 गोल पूरा। नेपाल खबरमा अब पूरा खबर। नेपालको जनसंख्या कुल 2,91,64,578 रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको 12 जनगणना 2078 को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा 1,42,53,551 अर्थात 48.98 प्रतिशत पुरूष र 1,49,11,027 अर्थात 51.02 प्रतिशत महिला रहेका छन्। कुल जनसंख्यामा अन्य लिंगी 2,928 रहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना 2078 को नतिजा सार्वजनिक गर्नुभएको हो। यसअघि 2078 साल माघ 12 गते तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले, हालको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या 2,91,92,480 रहेको थियो। विस्तृत र अन्तिम प्रतिवेदनमा 27,902 कम जनसंख्या देखिएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार सन्दर्भ दिन 2078 साल मंगिर 9 गतेलाई मानिएको छ। प्रतिवेदन अनुसार सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौँ रहेको छ। काठमाडौँमा 20,41,587 जनसंख्या छ भने सबैभन्दा कम मनाङमा 5,685 जना रहेका छन्। भौगोलिक क्षेत्र अनुसार तराईमा कुल जनसंख्याको 53.61 प्रतिशत अर्थात 1,56,34,006 जना, पहाड़मा 40.1 प्रतिशत अर्थात 1,17,57,624 जना र हिमाली जिल्लामा 6.08 प्रतिशत अर्थात 17,72,948 जनसंख्या रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले 2078 साल कार्तिक 25 गतेदेखि मंगिर 9 गतेसम्म 15 दिन लगाएर 12 राष्ट्रिय जनगणना गरेको थियो। कार्यालयले 80 भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना संकलन गरेको थियो। त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघ महिनामै सार्वजनिक गरिएको थियो। नेपालमा हरेक 10 वर्षमा जनगणना हुँदै आएको छ। मिटर ब्याज विरूद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटर ब्याजी पीड़ित किसानका समस्या समाधान गर्न गृह मन्त्रालयले निर्देशन दिएका उहाँका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्रीको निर्देशन अनुसार मकवानपुरका प्रमुख जिल्लाधिकारी राजेन्द्र देव पाण्डेले किसानसँग छलफल गर्नुभएको छ। उहाँले सरकार कानून बनाउने काममा लागेको र मिटर ब्याजी विरूद्ध मुद्दा समेत चलाइरहेको भन्दै घर फर्किन आग्रह गर्नुभयो। उहाँले घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। पाण्डेसँगको छलफलमा पीड़ित किसानले आफूहरू एउटा अभियानमा भएको र कानून नबन्दासम्म घर नफर्किने अडान लिएका छन्। प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले पीड़ित किसानको समस्या समाधान गर्न गृह मन्त्रालयले मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको दावी गर्नुभएको छ। सरकारले 350 मिटर ब्याजीलाई कार्यवाही गरिसकेको उहाँको दावी छ। आज बस्ने मन्त्री परिषद बैठकमा कानूनलाई प्रस्तावको रूपमा ल्याउन भनिएको र चाँडै नै कानून संसदमा दर्ता हुने पनि उहाँले बताउनु भएको छ। नेपालमा वर्षेनी आगलागीका घटना बढ्दै गएका छन्। आगलागीका घटना बढ्न थालेसँगै जनधनको क्षति पनि बढेको छ। आगलागीबाट गएको 10 वर्षमा 769 जनाले ज्यान गुमाएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 2070 साल वैशाखदेखि अहिलेसम्म 18,791 आगलागीका घटनामा 769 जनाको ज्यान गएको तथ्याङ्क छ। प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा 22 अर्ब 23 करोड़ भन्दा धेरै आर्थिक क्षति भएको छ। डडेलोबाट काठमाडौँ उत्पात, जंगली जनावर, जड़ीबुटी सहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार विगत 10 वर्षमा आगलागीका घटना तेब्बरले बढ़ेको छ। आउँदा दिनमा क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी संचार, तहगत प्रशिक्षण सहितका पहल गरिरहेको उहाँले बताउनुभयो। प्राधिकरणले आगलागी, वन डढेलो, चट्याङ लगायत सबै प्रकारका विपद जोखिमको जानकारी प्राप्त गरी त्यसअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली पनि शुरू गरेको छ। वरिष्ठ रेडियोकर्मी कृष्ण ताम्राकारको अन्त्येष्टि गरिएको छ। बिहान पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको हो। 86 वर्षको उमेरमा ताम्राकारको गैराते न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 2018 सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले 2049 सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन, हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो। काभ्रेको बनेपामा जन्मिनु भएकी ताम्राकार केही समय अघि उज्यालोबाट प्रसारण हुने कोरोना क्याप्सुलको प्रस्तोता समेत हुनुहुन्थ्यो। ताम्राकार चराचुरूङ्गी संरक्षण तथा आँखादान प्रोत्साहन अभियानमा समेत सक्रिय हुनुहुन्थ्यो। उहाँले झण्डै 60 वर्ष रेडियोमा काम गर्नुभयो। रेडियो नेपालबाट 2049 सालमा अवकाश लिएपछि पनि उहाँ संचार कर्ममै सक्रिय हुनुहुन्थ्यो। रेडियो पत्रकारितामा वरिष्ठ रेडियोकर्मी ताम्राकारको योगदान अतुलनीय रहेको छ। उज्यालो रेडियो नेटवर्क, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुगु केन्द्रबिन्दु भएर भूकम्प, सुनको भाव आज फेरि 800 रूपियाँले बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
नमस्कार दाइ।
ए नमस्कार, कता पुगेर आउनुभयो हतार हतारमा?
अपाङ्गता सम्बन्धी तालिम थियो, त्यही लिएर आएको नि दाइ। थाहा छ दाइ, अपाङ्गता पूर्व जन्मको पाप होइन रहेछ नि।
ए हो र, के सिकेर आयो त सुनौ न, हामीले पनि जान्नुपर्ने कुरा रहेछ कि।
हस् दाई, भाउजूलाई पनि सजिलो हुन्छ। सुन्नुहोस् है त, शिशु जन्मनु अघिका कारण भनेको गर्भवती आमाले पोषण युक्त खाना खान नपाउनु, कीटनाशक रसायनसँग बढी सम्पर्कमा आउनु, र अर्को भनेको 18 वर्ष मुनि र 35 वर्ष माथिको उमेरमा पहिलो पटक गर्भवती हुनु रहेछ। यस्तो हुन नदिन गर्भवती महिलाले खानपानमा र औषधि उपचारमा ध्यान पुर्याउने र जोखिमयुक्त कार्यहरू नगर्ने रहेछ। अनि अर्को शिशु जन्मने क्रममा हुने कारणहरू जस्तै व्यथा लामो एवं पीडादायक हुनु, अनि असुरक्षित तरिकाले जहाँ पायो त्यही सुत्केरी गराउँदा हुने रहेछन्। त्यही भएर भाउजूलाई पनि सुत्केरी गराउँदा विचार गर्नु नि। सफा र सुरक्षित तरिकाले सकिन्छ भने स्वास्थ्य संस्थामा सुत्केरी गराउनु पर्छ नि।
ए नानी, हामी त्यही सल्लाह गर्दै थियौ, अनि अर्को कारण के रहेछ मलाई बुझ्न मन लाग्यो।
अर्को भनेको शिशु जन्मेपछिको कारण हो। यो बेलामा चोटपटक तथा दुर्घटना, वंशाणुगत एवं जन्मजात र संक्रमणहरू जस्तै मेनिन्जाइटिस र मस्तिष्क ज्वरोले रहेछ। यसबाट बस्न विषादी, लागू औषधिबाट टाढै रहने, चोटपटक दुर्घटनाबाट जोगिने हो। हस्तै, अरू पनि धेरै छन्, म पछि भन्छु नि, अहिले हतार हतार छ, जान्छु है।
थप जानकारीका लागि INF नेपाल हरियोखर्क अस्पताल,
सामुदायिक चिकित्सा आउटरिच परियोजना, सम्पर्क ठेगाना पोखरा 15 कास्की, फोन 061-432-342-431-162।
खुसी कसरी खुसी हुन्छ जब बन्ने छैन कोही, आफ्नो भन्दैमा आफ्नो हुन सम्पर्कमा बस्या खै, सम्पर्कका लागि बलियो आधार नेपाल टेलिकम हो, राष्ट्रकै संचार, सम्पर्कको आधार राष्ट्रको संचार, नेपाल टेलिकम राष्ट्रको संचार,
नेपाल टेलिकम राष्ट्रको संचार।
सुरक्षित र समृद्ध होस् जिन्दगीको सेरो फेरो,
विगत 35 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, लाजिमपाट काठमाडौँ।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नेपालको कुल जनसंख्या 2,91,64,578 मिटर ब्याजी पीड़ितको समस्या समाधान गर्न सरकारको पहल, घर फर्किन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगु केन्द्रबिन्दु भएर बिहान 9:51 4.5 रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा परेको थियो। सुनको भाउ आज फेरि बढ़ेको छ। हिजो तोलामा 1200 रूपियाँले बढ़ेको सुनको भाउ आज फेरि 800 रूपियाँले बढ़ेको हो। आज सुनको भाउ तोलामा 1,09,800 रूपियाँ पुगेको छ। यसअघि गएको 5 गते आइतबार सुनको भाउ बढ़ेर अहिलेसम्मकै उच्च 1,10,000 रूपियाँमा पुगेको थियो। आज चाँदीको भाउ भने स्थिर छ। चाँदी हिजो जस्तै आज तोलामा 1,360 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अब विदेशको खबर। पेन्सन पाउने उमेर बढ़ाउने सरकारको योजनालाई लिएर फ्रान्समा लाखौं मानिस सड़कमा उत्रिएका छन्। प्रदर्शन चर्केका बेला बोडो टाउन हलमा आगलागी भएको छ। हिजो बेलुका दक्षिण पश्चिमी शहर बोडोको टाउन हलको मूल ढोकामा आग लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दमकलको सहायतामा आगो तत्काल निभाइएको थियो। कसरी आगलागी भयो भन्नेबारे खुलेको छैन। फ्रान्सका विभिन्न शहरमा गरी 10 लाख मानिस सड़कमा आएका तथा तीमध्ये 1,19,000 मानिस राजधानी पेरिसमा रहेका आन्तरिक मन्त्रालयको तथ्याङ्क छ। प्रदर्शनको क्रममा देशभरबाट 80 जना पक्राउ परेका छन्। सेवानिवृत्तको उमेर 2 वर्ष बढ़ाएर 64 वर्ष पुर्याउने कानून विरूद्ध प्रदर्शन शुरू भएको हो। विरोध प्रदर्शनका कारण रेल सेवा, तेल प्रशोधन केन्द्रहरूमा पनि असर परेको बीबीसीले जनाएको छ। अब खेल खबर। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानामालाई हराएको छ। घरेलु मैदान ब्युनर्स आयर्समा बिहान भएको खेलमा अर्जेन्टिना 2-0 गोल अन्तरले विजयी भएको हो। उसका कप्तान लियोनल मेसी र मिडफिल्डर थियागो अल्माडाले 1-1 गोल गरे। अल्माडाले खेलको 78 मिनटमा गोल गरे। मेसीले खेलको 89 मिनटमा फ्री किकमा गोल गरेका हुन्। अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि उनको यो 900 गोल हो। मेसीले आफ्नो व्यावसायिक खेल जीवनमा कुल 800 गोल पूरा गरेका छन्। युरोकप छनौट अन्तर्गत गैराति भएको खेलमा 2 गोल गरेका क्रिस्टियानो रोनाल्डोको 830 गोल पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालको कुल जनसंख्या 2,91,64,578 प्रारम्भिक तथ्याङ्क भन्दा 27,902 घट्यो। मिटर ब्याजी पीड़ितको समस्या समाधान गर्न सरकारको पहल, घर फर्किन आग्रह, कानून नबन्दासम्म नफर्किने पीड़ितको अडान। आगलागीका घटना वर्षेनी बढ्दै 10 वर्षमा 769 जनाको ज्यान गयो। फ्रान्समा नयाँ पेन्सन योजना विरूद्ध लाखौं मानिस सड़कमा, 80 जना पक्राउ। र मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानामालाई हरायो, मेसीको 800 गोल पूरा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। उज्यालोको खबर भाइबरमा पनि उपलब्ध छन्। यात्रा गर्दा मास्क लगाउन नबिर्सौ। नमस्कार।